کتنا ہے تاریخ گنہگار کا عالم، اف کتنا ہے تاریخ گنہگار کا عالم، اور انوار سے معمور ہے ابرار کا عالم. اور وہ ابرار وہ بندے جو اللہ تعالیٰ کے فرما بردار ہیں، وہ انوارات میں ہیں، روشنیوں میں ہیں. خالق انوار، خالق انوار سے جو دل لگاتا ہے وہ روشنیاں پاتا ہے. اس لیے مولانا جلال الدین رومی رحمت اللہ علیہ فرماتے ہیں، عجیب مولانا جلال الدین رومی کیا فرماتے ہیں، میرے شیخ نے سنایا کہ مولانا رومی نے فرمایا کہ گر خفاشے گر خفاشے رفت در کورو کبوت، گر خفاشے رفت در کورو کبوت، اگر چمگادڑ اگر چمگادڑ پیشاب پخانے کی نالیوں کو چوسے اور پیشاب پخانے کی نالیوں میں گھسے اور اس کو چوسے تو فرماتے ہمیں کوئی تعجب نہیں ہے. گر خفاشے، خفاش چمگادڑ کو بولتے ہیں، اندھیروں میں الٹی لٹکی رہتی ہے اور اس کا امپورٹ ایکسپورٹ ایک ہی جگہ سے ہے، جس منہ سے کھاتی ہے اسی منہ سے وہ ہگتی بھی ہے، ایک ہی ہے اس کا، اس کا ایکسپورٹ آفس نہیں ہے الگ، ایک ہی جگہ سے. کیوں؟ معرومی فرماتے ہیں اس کی وجہ کہ وجہ یہ ہے کہ اس نے آفتاب دشمنی کی وجہ سے، یعنی دشمنی کسی کی سورج سے، اندھیروں کی، سورج نکلے تو چمگادڑ سورج کی روشنی میں نہیں رہتی بلکہ اندھیروں میں لٹکی رہتی، اس کی وجہ سے آفتاب دشمنی کی وجہ سے اس کو کیا سزا ملی؟ یہ سزا اس کو ملی ہے کہ اندھیروں میں الٹی لٹکی ہوئی ہے آفتاب دشمنی کی وجہ سے، سورج سے دشمنی کی وجہ سے الٹی لٹکی ہوئی ہے. فرمایا ایسے ہی وہ لوگ جو اللہ تعالیٰ کے اولیاء کی اور علماء کی، یعنی جس منہ سے اللہ تعالیٰ کا رزق کھاتے ہیں اسی منہ سے اللہ تعالیٰ کے دوستوں پر کی غیبتیں کرتے ہیں اور اعتراضات کرتے ہیں، فرمایا ان کا بھی یہی ہوتا ہے، ان کو بھی یہ وہ آفتاب حسی ہے، یہ آفتاب معنوی ہیں اللہ والے، کیونکہ اس آفتاب کی روشنی سے غلہ اگتا ہے. اگر بچے کو آفتاب کی، سورج کی شعائیں نہ ملے بچہ کمزور ہو جاتا ہے، انسان میں کمزوری آتی ہے، اس کی ہڈیوں میں قوت پیدا نہیں ہوتی، کیونکہ سورج کی شعاؤں سے وٹامن ڈی ملتا ہے، وٹامن ڈی سورج کی شعاؤں سے ملتا ہے جس سے قوت آتی ہے. اور جو سورج کی شعائیں نہ پائے، سورج کی روشنی نہ پائے، زمین نہیں پاتی تو غلہ نہیں اگتا، بچے کو نہ لگے تو پھر بچہ کمزور ہو جاتا ہے، جلدی جلدی بیمار ہوتا ہے، اس کی ہڈیوں میں قوت نہیں رہتی، سورج کی شعاؤں سے ہڈی میں قوت آتی ہے، بچہ مضبوط ہوتا ہے، اس کی نشو نما تیزی سے بڑھتی ہے، ترقی پیدا ہوتی ہے بچے کے اندر، اور بچے کے اندر ہڈیوں میں جان آتی ہے اس سے. فرمایا اسی طرح جو آپ کیوں اب وہ جنہوں نے آفتاب سے دشمنی کی سورج کی شعاؤں سے، نتیجہ کیا ہے؟ الٹے لٹکے ہوئے، اور اس آفتاب حصے سے کی تو الٹی لٹکی ہوئی اور بچے کی ترقی نہیں ہوتی. ایسے ہی جو اللہ والے آفتاب معنوی ہیں، یہ اللہ والے آفتاب معنوی ہیں، جو ان کی نگاہوں سے گریز کرتا ہے، صرف اپنے کو پھیرتا ہے تو اس کا دل بھی اللہ تعالیٰ کے قرب کی کھیتی سے محروم رہتا ہے، اللہ تعالیٰ کی محبت سے محروم رہتا ہے. وہ شخص جو اللہ والوں سے دور رہتا ہے، اللہ تعالیٰ کی محبت نہیں پا سکتا وہ. پر اس عبل کے اگر آفتاب دشمنی کرے تو نتیجہ کیا ہے؟ عقل الٹی ہو جاتی ہے. یہ اعتراضی تو ہے، عقل الٹی تو ہے کہ انسان عارضی زندگی ہے دنیا کی، لیکن عارضی زندگی کا سامان کرے ہمیشہ ہمیشہ کی زندگی آخرت کو بھول جائے اور کہتا پھرے کہ دو دن کی زندگی عائش کر لو، عاقبت کی خبر خدا جانے. خدا کیسے جانے بھائی؟ خدا تو جانے ہیں، تبھی تو تمہیں بتایا، تم بھی جانتے ہو، تمہیں بھی خبر دی ہے، कि अपनी आर्जी जिंदगी को आखिरत की जिंदगी का जरिया बनाओ। थोड़े दिन की जिंदगी खेती का जमाना है, फायदा उठाओ इससे। इसे मारूमी ने क्या फरमाया, गर खफाशे रफ्त दर कौरो कबूत, अगर चिमगादड़ पेशाब पखाने की नाली जाकर चूसे तो फरमाते हमें कोई ताज्जुब नहीं है। अगर वो काफिर जो अल्लाह ताला को मानता ही नहीं और कुफ्र बकता है, अगर वो पेशाब पखाना हसीनों के चक्कर में घूमता है, लौंडों के चक्कर में घूमता है, गुनाहों में जिंदगी गुजारता है, तो क्या ताज्जुब है। उसने तो अपनी जिंदगी शरफ इंसानियत को जानवर से बदतर बनाया हुआ है, तो कोई ताज्जुब नहीं है अगर वो एक काम करता है। लेकिन फरमाते हैं बाज़े सुल्तान दीदारा बारे चबू, वो शख्स जिसको अल्लाह ताला ने, वो बाज़े सुल्तान जो बादशाह की कलाई पर बैठता है, बाज़े सुल्तान जो है वो बादशाह की कलाई पर बैठता है, सुल्तान की कलाई पर, इसे उसको बाज़े सुल्तान कहते हैं और बाज़े शाही भी कहते हैं और शाहबाज भी कहते हैं। बाज़े सुल्तान, बाज़े शाही और शाहबाज। अब वो शाहबाज शाहबाजी कैसे सीखता है, शाहबाजों से सीखता है। वो शाहबाज शाहबाजी बाज़े शाही से सीखे, वो बाज़े शाही जो बादशाह की कलाई पर बैठकर बादशाह की आंखों से अपनी आंखें मिलाता है। लहजा उस बाज़े सुल्तान, वो कभी अगर बादशाह शिकार के लिए जाए, उस बाज़े सुल्तान को छोड़ता है, बाज़े शाही को जंगल में शिकार के लिए पालते हैं बादशाह लोग शाहबाज को, तो जब वो जंगल में शिकार के लिए जाता है तो उस बाज़े शाही को छोड़ता है। अब वो बाज़े शाही अपनी परवाज उड़ता है, परे परवाज से उड़ता हुआ वो जंगल में जाकर शेर को तलाश करता है। हालांकि रास्ते के अंदर उसको लोमड़ी भी मिलती है, गीदड़ भी मिलता है, नीलगाय भी मिलती है, बंदरिया भी मिलती है, रीछ भी मिलता है, बहुत जानवर मिलते हैं, लेकिन वो किसी जानवर की तरफ निगाह उठा के नहीं देखता और जंगल में जाकर शेर को तलाश करता है और शेर को तलाश करके शेर की आंखों पे हमला करता है कि मेरा सुल्तान और मेरा शाह वो उसका हमला करे, उस पर हमला करके उसको शिकार करे, शेर की आंखें निकाल लेता है। मेरे मुर्शिद ने फरमाया यह हौसला उसको क्यों मिला, यह हौसला उसको इसलिए मिला कि वो बादशाह की कलाई पर बैठकर साइदेश है यानी साइद पर कलाई, बादशाह की कलाई पर बैठकर बादशाह की आंखों से आंखें मिलाता है। नतीजा यह होता है कि बादशाह की सुल्तान की आंखों से आंखें मिलाने की वजह से उसका हौसला इतना बुलंद हो जाता है कि वो जंगल में बादशाह से कम शिकार को अपने शाह की तौहीन समझता है। अगर मैंने किसी बंदरिया को छेड़ लिया, बंदरिया का शिकार कर लिया, किसी रीछ का शिकार कर लिया, तो मैं बादशाह की कलाई पर बैठता हूं, अगर बादशाह की क्या कि मैं मामूली जानवर का क्यों शिकार करूं, इसलिए वो शेर को तलाश करता है, ऐसा हौसला होता है। फरमाते हैं कि बाज़े सुल्तान दीदारा बारे चबूत, कि वो बाज जिसने बादशाह की कलाई पर बैठकर बादशाह की आंखों से आंखें मिलाई है, अब अगर वो लोमड़ी का, गेंडे का, नील गाय, कम जानवर का शिकार करे, फरमाते हमें बड़ा ताज्जुब है। और ये ताज्जुब क्या, अगर मिस्ल चिमगादड़ के वो पेशाब पखाने की नालियों में घुसे, तो फरमाते इस पर हमें बहुत ताज्जुब है कि इसको क्या होगा। इसे मौलाना नसीहत करते, अगर एक काफिर अल्लाह ताला का नाफरमान, अल्लाह से दूर, अगर वो कोई गुनाह नाफरमानी करता है, फरमाते हमें कोई ताज्जुब नहीं है। इस जालिम ने तो अल्लाह ताला की वफादारी के दायरे में तो ये दाखिल ही नहीं हुआ, ये तो है ही बेवफा। लेकिन वो मुसलमान जो कलमा पढ़ के अल्लाह ताला की वफादारी के दायरे में दाखिल हो गया, अब अगर वो पेशाब पखाने की गटर लाइनों में घुसे, तो फरमाते हमें इस पर बहुत ताज्जुब है। बाज़े सुल्तान दीदारा, और फिर वो मुसलमान कि जिसको अल्लाह ताला ने جو حج پر جاتا ہے، عمرے پر جاتا ہے، تبلیغ میں جاتا ہے، اجتماع میں جاتا ہے، اللہ والا علماء سے دوستی کرتا ہے اور وہاں روتا بھی ہے، اشک بھری بھری اشک بار آنکھیں بھی ہوتی ہے اس کے، پھر اگر وہ نافرمانی انہی آنکھوں سے کسی کی ماں بہن بہو بیٹی کو دیکھے، فرماتے ہمیں بہت تعجب ہے اس شخص پر کہ یہ کیسی کمینوں والی حرکت کر رہا ہے، بے حیا والی حرکت کر رہی ہے، کہ اللہ تعالیٰ نے ان آنکھوں کو اس لیے تھوڑی عطا فرمایا کہ ان آنکھوں سے ہم کسی کی ماں بہن بہو بیٹی کو دیکھیں، یہ آنکھیں اس لیے نہیں ہے، یہ ظلم ہے آنکھوں کے ساتھ، جبکہ آنکھیں اللہ تعالیٰ نے آنکھیں دیکھنے کے لیے دیے، حرام جگہ استعمال کرنے کے لیے نہیں دیے. حضرت مولانا نصیح مولانا عرض کر رہے ہیں، کیا کہہ رہے ہیں، باز سلطان دیدارہ بارے چبوت گر خفاشے رفت در کورو کبوت. اگر جائے، اگر ایک چمگادڑ پیشاب پہانے کی نالی چوسے تو ٹھیک ہے، وہ تو ہے ہی اسی کام کے لیے، لیکن باز سلطان دیدارہ بارے چبوت جو علم حاصل کر رہا ہے، اللہ والوں سے دوستی کرتا ہے، علماء سے دوستی کرتا ہے، تبلیغ میں جا رہا ہے، حج پہ جا رہا ہے، عمرے پہ جا رہا ہے، حافظ ہے، قاری ہے، امام مؤذن ہے، مدرسے میں پڑھا رہا ہے، اگر وہ یہ کام کرے تو فرماتے ہمیں اس پر بہت تعجب ہے، بہت تعجب ہے شخص کہ یہ اپنی زندگی کو کس پر برباد کر رہا ہے. اور سمجھ یہ رہا ہے کہ حسینوں کو دیکھنے سے ہمیں خوشی ملے گی، یہ سمجھ رہا ہے، اللہ تعالیٰ کی نافرمانی کی راہوں سے خوشیاں تلاش کرنے والا، میرے شیخ اور مرشد فرماتے ہیں اس سے بڑھ کر احمق اور گدھا نہیں ہے کوئی، جو اللہ تعالیٰ کی نافرمانی کی راہوں سے خوشی تلاش کر رہے ہیں. یہ ایسا ہی ہے کہ گٹر لائن میں گھس کر خوشبو تلاش کرنا، گٹر لائن میں گھس کر خوشبو تلاش کرے کہ کہاں بریانی کی خوشبو، کہاں قورمے اور کباب کی خوشبو، بیوقوف ہے نا یہ شخص، حماقت، اس کو اپنی حماقت کا علاج کروانا چاہیے. اللہ والوں سے تعلق کرے، خوشبوؤں میں رہے، اگر بھنگی اپنا مزاج بدلنا چاہے تو کیا کرے، وہ باغ میں رہے لیکن پخانے کی ڈبیا نہ لائے ساتھ میں. ہاں یہ بھی ہے، باغ میں رہے اور پخانے کی ڈبیا اپنے ساتھ نہ لائے، وہ باہر رکھ کر آئے تو کچھ دن میں مزاج بدل جائے گا. اور جو پخانا چوس کر سونگ کر جس کو کچھ ہو نہ ہو متلی نہ آئے، تو اس کا مطلب ہے اس کا مزاج بھنگیا نہ ہے. اگر کسی کو کباب کی خوشبو نہیں آ رہی، یا اس کو بریانی جو مرچوں والی بریانی سب کو مرچیں لگ رہی، اس کو مرچیں نہیں لگ رہی، تو اس کا مطلب کیا ہے؟ اس کا مطلب یہ کہ اس کو نزلہ ہے، اس کو سب کو مرچیں لگ رہی ہیں اسے مرچیں نہیں لگ رہی، تو کیا مطلب ہے؟ نزلہ ہے نا، جب نزلہ اور ذائقہ نہیں آ رہا زبان پر، تو اس کا مطلب ہے کہ زبان خراب ہے، بلغم ہے، بلغم. تو گناہوں کا بلغم جب ہوتا ہے تو میرے پیارے دوستو اللہ تعالی کی یاد میں مزہ نہیں آتا، نماز اور ذکر میں مزہ نہیں آتا، گناہوں کا جب بلغم ہوتا ہے. لہذا کیا کرے، علاج کرائے، ڈاکٹر کے پاس جائے، بس گناہوں کا علاج کرائے، اللہ والوں کے پاس جائے، جو اپنے قلب و جان کو، اپنی زندگی کے انفاس کو، انفاس زندگی خالق زندگی پر، انفاس زندگی خالق انفاس زندگی پر فدا کر رہے ہیں، ان کے پاس جائے. وہ دل جو تیری خاطر فریاد کر رہا ہے، وہ دل جو تیری خاطر فریاد کر رہا ہے، اجڑے ہوئے دلوں کو آباد کر رہا ہے، وہ دل جو تیری خاطر فریاد کر رہا ہے، اجڑے ہوئے دلوں کو آباد کر رہا ہے. جو دل حسینوں سے شاد کر رہا ہے، جو دل بتوں سے شاد کر رہا ہے، وہ اپنی زندگی کو برباد کر رہا ہے. سمجھ رہا ہے، اس سے ہمیں خوشی ملے گی، بڑا مزہ آئے گا، دیکھیں گے مزہ آئے گا. تو ذرا پوچھے وہ لوگ جنہوں نے اپنی زندگی ان حسینوں کو دیکھنے میں گزاری ہے، فلموں میں گزاری ہے، بدمائشوں میں گزاری ہے، ذرا اس کے سر پر قرآن مجید رکھ کر پوچھو، ہاں بھائی تمہیں کیا مزہ مل رہا ہے، گناہوں سے تمہیں کیا مزہ ملا؟ تھوڑا اور ادھر بیٹھ جاؤ ادھر بیٹھو، آپ بھی ادھر بیٹھو اس طرف، سے پوچھو کیا مزہ ملا تمہیں، کیا تمہیں ملا، کیا زندگی میں تم نے کیا پایا، اپنی زندگی کو کہاں فدا کیا، حسینوں کے چکر میں رہے تو کیا ملا، جن حسینوں پر مرے وہ حسین بھی گئے، مرے تھے جن کے لیے، मरे थे जिनके लिए वो रहे वुजू करते। फिर क्या हुआ, हमारी नमाज जनाजा पढ़ाए गैरों ने। शायर कहता है मरे थे जिनके लिए वो रहे वुजू करते, हम जिन पर मरे थे वो अब तक वुजू में, हमारी नमाज जनाजा पढ़ाए गैरों ने। जिन हसीनों पर मर रहा है ये क्या करेंगे, ये क्या करेंगे, हमारी हमसे तो इनको कोई फायदा नहीं है, हमको इनसे कोई फायदा नहीं है। इसलिए मेरे शेख का शेर है, हजरत फरमाते हैं कि न तेरा दिल न तेरी जान चाहिए। हजरत का शेर है, सुनिएगा शेर, न तेरा दिल न तेरी जान चाहिए, उनको तुझसे खूने अरमा चाहिए। क्या अजीब, देखिए क्या सबक है ये। देखिए ना कुर्बानी में क्या है, अल्लाह ताला गोश्त चाहते हैं क्या, कुर्बानी की खाल चाहिए अल्लाह मियां को, ना गोश्त चाहिए ना कुर्बानी की खाल। खाल लेने वाले बहुत सारे हैं, फलाही कमेटियां भी हैं, सियासी कमेटियां भी हैं और मदारिस वाले भी हैं। खाल उन अल्लाह ताला को नहीं चाहिए, मत दो किसी को खाल, खुद इस्तेमाल करो, गोश्त तुम खुद खाओ, हमें गोश्त नहीं चाहिए। अल्लाह ताला को कुर्बानी के गोश्त की जरूरत नहीं है कि फरिश्तों को खिलाना है, उनकी गिजा तो नूर है, अल्लाह अकबर, बेनियाज है मालिक। मा उरीदु मिनहुम मिर रिस्किन, मा उरीदु मिनहुम मिर रिस्किन व मा उरीदु अन युतइमून। अल्लाह ताला तुमसे किसी रिस्क का लालच नहीं करता, इरादा इसलिए नहीं करता कि तुम इबादत करो, कुर्बानी के जानवर ज़िबह करोगे तो हमें गोश्त मिलेगा, फरिश्ते लाइन लगाकर खड़े होंगे तुम्हारा गोश्त ले जाएंगे, गोश्त नहीं चाहिए। लिहाजा कुर्बानी के अंदर गोश्त मतलूब ही नहीं है अल्लाह ताला को, न खाल, सिर्फ क्या चीज, इनहारु दम, सिर्फ दम को, यानी खून बहाना उनके नाम पर, सिर्फ खून बहाना है। लिहाजा वो यही देखते हैं कि लेकिन उसमें इसलिए, और ये भी फरमाया लन यनालल्लाह लुहुमुहा वला दिमाउहा, ये तुम्हारा खून और तुम्हारा गोश्त नहीं पहुंचता। वलाकी यनालहु तक्वा मिनकुम, जिस मोहब्बत और दर्द भरे दिल से तुम जानवर के गर्दन पर अल्लाह का नाम लेकर बिस्मिल्लाह अल्लाह अकबर कहकर छुरी फेरते हो, जिस दर्द भरे दिल से कि मेरे मालिक का हुक्म है, बस अल्लाह ताला को तुम्हारा ये इखलास पहुंचता है, तुम्हारा ये दर्द और इखलास पहुंचता है। अल्लाह ताला को गोश्त ला दो, गोश्त सारा रखो, मत दो किसी को, न खिलाओ किसी को, खुद खाते रहो। लेकिन डॉक्टर कहेगा कि आपका यूरिक एसिड बढ़ जाएगा, आपका प्रोटीन बढ़ जाएगा तो पेशाब में आने लगेगा, गुर्दे खराब हो जाएंगे, ज्यादा गोश्त खाओगे तो जिगर भी खराब हो जाता है, लिवर, जिगर भी खराब होता है गोश्त की ज्यादती से, और पेट की बीमारियां होती है, मैदे में भी गर्मी पैदा हो जाती है, जिगर खराब, कसरते गोश्त खोरी से, कसरते गोश्त खोरी से मैदा खराब होता है, गर्मी होती है, रियाह की बीमारी यानी हवा की बीमारी भी हो जाती है, वगैरह वगैरह। ऐसा यू करो, तुम कुर्बानी के गोश्त को, अच्छा तरीका यह है कि तुम एक अपने लिए रख लो, अपनी जान के लिए कि भाई ठीक है, और एक हिस्सा अपने रिश्तेदारों को दे दो, और एक हिस्सा गरीबों को भी दे दो, गो अगर न दे तो कोई जिम्मेदारी नहीं, लेकिन तुम दे दो, क्यों, तुम ये अखुवत और मोहब्बत का मतलब है, लिहाजा तुम दो उनको भी। किन बाजे नादान ये कहते हैं, बाजे बेवकूफ और नादान, के अरे साहब खून बहाने की क्या जरूरत है, इतना पैसा किसी गरीब को दे दो। तो उनसे पूछो, हाँ जब तुम अपनी शादी करते हो बेटे की तो उसमें 15-20 लाख का खर्चा क्यों करते हो, यहां तुम्हें 10,000 रुपए बुरे लगते हैं और शादियों पे लाखों लाखों रुपए खर्चा करते हो, वहां तुम्हें नजर नहीं आता 5 करोड़ के मकान में क्यों रहते हो तुम, और 50 लाख की गाड़ी में क्यों घूमते हो, 40-50 लाख की गाड़ी बेचो, 10 लाख की गाड़ी खरीदो, 40 लाख गरीबों को दो, नहीं वहां नहीं करते कि जब तुम्हारे पास 5 डंपर है तो 5 डंपर में से 4 डंपर गरीबों के लिए वक्फ कर दो उनकी आमदनी को, नहीं जी वहां नहीं करते, क्यों शानदार मकान में रहता है, अब वहां इतराज नहीं सूझता। शरीयत की जहां बात आती है तो दिलों में चूंकि निफाक है, खोट है, अल्लाह ताला से ताल्लुक नहीं है, پھر شریعت پر زبانیں کھولتے ہیں بے وقوف اور نادان. وہاں 10-15 ہزار روپیہ میں کہتے نہیں اتنا غریب کو دو, اور شادی میں کتنا خرچہ لاکھوں روپیہ. ارے 10-10 ہزار روپے کی تو پٹاخے مار دیتے ہیں اور فائرنگیں کر دیتے ہیں, آتش بازیاں. نکالو گھر سے اپنے ٹی وی, بیچ کے سب پیسہ دو غریب کو, کیا دیکھو گے؟ خبریں دیکھنے سے کیا, غریبوں کی خبریں دیکھو گے؟ غریب کو دے دو بیچ کر پیسہ, ٹی وی نہ دے دینا. اب تو یہی ہے کہ جس گھر میں بیوی موجود ہو ٹی وی کی کیا ضرورت ہے, خبریں ہی سننی ہے نا, تو بیوی نہیں دے دے گی خبر, ہو گئی نا آپ کی شادی. بیوی گھر میں موجود ہے, خبریں دینے کے لیے کافی ہے نا, وہ تو جب موجود ٹی وی کی ضرورت ہی نہیں ہے. خبر نامہ دیکھتے ہیں, خبر نامہ دیکھنے کے لیے رکھا ہے صرف. خبر نامہ سنا جاتا ہے, دیکھا جاتا ہے, سنا جاتا ہے نا, خبریں سنی جاتی ہے. دیکھنے کی کیا چیز ہے, وہ چیز کیا ہے پتا ہے؟ جو چیز ہے اس کا نام ہے تو چیز بڑی ہے مست مست. دیکھنے کی جو چیز ہے نا, اس چیز کا کیا نام ہے؟ تو چیز بڑی ہے مست مست, جس کو دیکھ رہا ہے. کام آنے والی چیز نہیں ہے اللہ تعالی کا تعلق, آ یہ قربانی کے لیے بس. اس لیے قربانی کرنا سعادت کی چیز ہے. جو اللہ گھر میں جتنے صاحب نصاب ہو سب اپنی طرف سے کریں, پانچ ہے پانچ کریں, تین ہے تین کریں. گائے میں 7 حصے تک ڈالے جا سکتے, ماشاءاللہ کیسا مزہ. اونٹ اور بھیڑ بکرا, ایسا نہیں ہے کہ ایک گھر نے پورا ایک بکرا کر لیا اور تین صاحب نصاب موجود ہے, ایسا نہ کریں. یہ مال بڑے خوش قسمتی ہے کہ ہمارا مال اللہ تعالی کے نام پر فدا ہو جائے. میرے شیخ تو فرماتے ہیں, اے خدا تجھ پر فدا ہو ہر زمان, اے خدا تجھ پر فدا ہو ہر زمان, میری دولت میری جان و آبرو. اگر اللہ تعالیٰ کی دیو دیا ہوا مال اللہ تعالیٰ پر فدا ہو جائے, اس سے بڑھ کر اور سعادت کیا چاہیے؟ آگے آؤ نا, بیٹھو آگے, قریب قریب آ جائیے. اس سے بڑھ کر کیا سعادت چاہیے؟ ایسا قربانی خوش ہو اپنی حیثیت کے موافق. اس لیے نہیں جانور تگڑا لائے کہ لوگ کہیں گے دیکھو بڑا تگڑا لایا, یہ اخلاص نہیں ہے. لوگوں کی تعریف سے ہمیں کوئی فائدہ نہیں ہے, لوگوں کے لیے نہیں, اللہ تعالی کے لیے کریں اپنی حیثیت کے موافق. کیونکہ لوگوں کی نہ ناراضگی ہمارا کچھ نقصان کر سکتی ہے, نہ لوگوں کا راضی ہونا ہمیں کچھ فائدہ پہنچا سکتا. اگر کوئی ناراض ہو جائے تو ہمیں کوئی نقصان نہیں, اور اگر کوئی خوش ہو جائے تو ہمیں کوئی فائدہ نہیں. اللہ تعالی خوش ہو ہمیں فائدہ, اللہ ناراض ہو ہمارا نقصان ہے. اللہ تعالیٰ تو کیا چاہیے؟ خون ارماں چاہیے, یعنی وہ خواہش وہ ارمان جس سے اللہ تعالیٰ ناراض ہو. مثلاً عورت ایک سامنے آ گئی, اب دل یہ کہتا ہے اس کو دیکھ لو, بہت خوبصورت ہے, کیسی بیوٹی ہے بیوٹی. ہم بیوٹی کی ڈیوٹی دینے کے لیے نہیں آئے, یہاں نظر بچانا, اپنے دل کو توڑ دینا, بس یہی خون ارمان ہے. اس پر قرب اس کو اختیار کریں. اور بات یہ دیکھنے سے کوئی فائدہ بھی نہیں ہے, دیکھنے سے کیا فائدہ ہے؟ تو نہ تیرا دل نہ تیری جان چاہیے, نہ تیرا دل نہ تیری جان چاہیے, ان کو تجھ سے خون ارمان چاہیے. تو اللہ تعالی کی فرما برداری, کیا دعا مانگی؟ وَمِن ذُرِّيَّتِنَا أُمَّةً مُسْلِمَةً لَّكَ, میری اولاد اور میری ذریات کو بھی, میں جو ہے میری امت اور میری اولاد ذریات ان کو بھی اپنا فرما بردار بنا دے, انقیاد عطا فرما دے سر سے لے کر پاؤں تک. یعنی ہماری نظر بھی اللہ تعالی کی فرما بردار ہو کہ ان نگاہوں سے کسی کی ماں بہن بہو بیٹی کو نہ دیکھے, اس کام کے لیے نہیں ہے. اور ہمارے گال بھی اللہ تعالی کے فرما بردار ہو. گال سے پوچھے کی گل ہے, گال سے پوچھے کی گل ہے, اس گال پر اب تک گل اور بات کیوں نہیں آ رہی؟ وہ بات جو ہونی چاہیے, اور وہ کیا بات ہے؟ داڑھی تو رکھ لی انہوں نے سن کی سی. ایک شعر شاعر کہتے ہیں کہ داڑھی تو رکھ لی انہوں نے سن کی سی, یعنی ہلکی ہلکی سی تو ذرا رکھ لی, مگر وہ بات کہاں مولوی مدن کی سی. یعنی ایک مٹھی داڑھی رکھے بھائی, बालों को, गालों को। मेरे मुर्शिद फरमाते हैं कि अगर कल कयामत के दिन जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने पूछ लिया कि मेरी शक्ल में तुझे क्या खराबी नजर आई थी कि तूने मेरी शक्ल जैसी शक्ल ना बनाई, क्या जवाब होगा हमारे पास? जबकि हमारे पास कोई सहारा नहीं है, हमारी इबादतें कैसी हैं, हम अपनी इबादतों पर सहारा नहीं कर सकते। अगर पूछा तो क्या जवाब देंगे? एक शायर था हिंदुस्तान के अंदर, बड़ा अच्छे उसने सरवरे आलम सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत में अशार लिखे। ईरान का एक शहजादा था उस जमाने के अंदर। तो अरे मियां सामने बैठो ना, कहां पीछे बैठते हो। ईरान का एक शहजादा था, उस शहजादे ने जब वो अशार पढ़े तो बड़ा खुश हुआ कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत में इतने उम्दा अशार। वो ईरान से आ गया इधर हिंदुस्तान, वो शायर दिल्ली में रहता था। पता करते करते पहुंचा दिल्ली के अंदर, तो वो शायर का पता किया तो पता चला वो बाजार की तरफ निकला है। फिर किसी ने बताया वो हज्जाम की दुकान में है, यानी हेयर ड्रेसर। अब लोग हज्जाम नहीं जानते, आप बोलते हैं हेयर ड्रेसर, बल्कि अब उसका नाम हो गया सलून, है ना, अब नाम बन गया सलून। अब मर्दों का भी ब्यूटी पार्लर बन गया। वहां लिखा होता है दुल्हन दूल्हा, पहले लिखा था ना दुल्हन तैयार की जाती है, अब लिखा होता है दूल्हा स्पेशलिस्ट, दूल्हा तैयार किए जाते हैं। कमाल है, दूल्हा स्पेशलिस्ट। हालांकि दूल्हा स्पेशलिस्ट का काम तो हकीम पहले से कर रहे थे, वहां लिखा रहता ना शादी से पहले मिली और शादी के बाद मिली, अपनी खोई हुई जवानी हासिल वापस, अपनी खोई हुई जवानी हासिल करें। अपनी खोई हुई जवानी, और वो जवानी कहां खोई थी? जवानी खोई थी हसीनों के चक्कर में, फिल्में देखकर वगैरह वगैरह। फिर कहते हैं अपनी खोई हुई जवानी हासिल करें, फिर हकीम साहब के मजे आ जाते हैं जब कोई ऐसा बुद्धू पहुंच जाता है। हज्जाम के पास गया, पहले हज्जाम बोलते थे अब हेयर ड्रेसर बोलते हैं। अब हज्जाम को ये बोलो हज्जाम तो कहे नाराज होता है, नाई कहते हैं मैं हेयर ड्रेसर का काम करता हूं। जैसे धोबी था अब वो ड्राई क्लीनर बन गया, तो जो दर्जी होता था अब वो दर्जी जो है वो टेलर मास्टर बन गए। मेरे दोस्तों अब वो हज्जाम के पास गया तो देखा वो जो शायर था हज्जाम से अपनी दाढ़ी मुंडवा रहा था, उस्तरा चलवा रहा था, हजामत बनवा रहा था, शेव। तो अब वो जो शहजादा था उसने सोचा कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत में ऐसे अशार, और ये शख्स दाढ़ी मुंडवा रहा, उस्तरा चला रहा दाढ़ी पर। तब वो हैरान हुआ, उसने कहा आगा रेशमी तराशी। उसने कहा जनाब आप ये क्या कर रहे हैं, आपके इतने प्यारे अशार नबी सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत में और आप अपनी दाढ़ी पर उस्तरा चला रहे, आगा रेशमी तराशी, तुम दाढ़ी मुंडवा रहे हो। अब वो भी बड़ा पढ़ा लिखा था ना, शायर था, आखिर शायराना जवाब दिया जैसे आजकल के पढ़े लिखे जवाब देते ना। वो उसने क्या कहा, उसने कहा भले रेशमी तराशम, दाढ़ी काट रहा हूं, दिले कसे नमी खराशम, किसी के दिल को तो नहीं दुखा रहा भाई, ये अगर नमाज नहीं पढ़ रहा तो क्या ऐसी बात है। कुर्बानी का जानवर भी होगा, कुर्बानी भी करेंगे और नमाज नहीं पढ़ेंगे, लेकिन कुर्बानी करना अलग मसला है, नमाज पढ़ना अलग मसला है। एक मोहल्ला था ना, वहां एक बकरा बंधा हुआ था, वो सबसे ज्यादा वही शोर मचा रहा था बह बह करके। अब सारा दिन सब देखे यार ये बकरा, और था भी जरा तगड़ा मालूम हो रहा था। तो अब रात हो गई, जब मगरिब का वक्त हो गया, अंधेरा छा गया, तो जिस घर के आगे बंदा था वहां से औरत जो घर की वाली थी वो बाहर निकले और बकरे के कान में कहा मियां जी अब घर में आ जाए, सबने देख लिया, यानी बकरा देख लिया। कहते मियां को बकरा बनना पड़ता है, बच्चे अब्बा की गुंजाइश है 7,000 का बकरा लाने की, तो बच्चे कहेंगे नहीं अब्बा 15,000 वाला बकरा होना चाहिए। और ऐसा हो जो सींग वाला हो, सबको टक्करें मारता हो, जरा तगड़ा वाला बकरा लाना। अब वो बीबी का ये लो जी, अगर छोटा बकरा लेकर आओगे तो हमारी तो बड़ी नाक कट जाएगी, लोग क्या बोलेंगे, छोटा बकरा लिया या हिस्सा डाला। तो मेरे दोस्तों, अल्लाह हमने लोगों के लिए नहीं करना, अल्लाह ताला के लिए करना है। जिसकी जो गुंजाइश है अपनी गुंजाइश के हिसाब से करें। अगर किसी आदमी की गुंजाइश है 20,000 का बकरा लेने की तो बेशक ले, ये तो खुशी की बात है, अच्छी बात है, लेकिन उससे इज्जत और उसको अपनी शान समझना यह हमाकत और बेवकूफी। अब देखो ना, माशाल्लाह आजकल ये मदारिस ने ये सिलसिला जो शुरू किया है हिस्सा डालने का, तो इसमें भी रियायत है माशाल्लाह। अगर कोई आदमी नहीं गुंजाइश है, हिस्सा डाल ले, इसके जिम्मे कुर्बानी वाजिब और मालूमात कर ले कि भाई अपना जिसके पास माल नकदी वगैरह मौजूद हो, मशवरा कर ले जनाब कि जी मेरे पास यह है, क्या मुझ पर कुर्बानी वाजिब है क्या नहीं है, क्योंकि माल पर साल गुजरना जरूरी नहीं है कुर्बानी वाले माल का, इसलिए मालूमात कर ले, मसाइल पूछ ले उलमा से और पूछकर अपना ये इस तरह से अमल करें। तो उसने कहा कि आगा रेशमी तराशी, तो जवाब में क्या कहा कि दाढ़ी काट रहा हूं, किसी का दिल तो नहीं दुखा रहा भाई। तो ईरान का जो शहजादा था वो भी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत में डूबा हुआ आया था, इश्क 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 सही हासिल था, इश्क मोतबर था उसका हासिल। तब उसके आंखों में आंसू आए और उसने कहा दिले कसे नमी खराशी, तू किसी का दिल तो नहीं दुखा रहा, लेकिन दिले रसूलुल्लाह भी खराशी, तू रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के दिल को दुखा रहा है। जब उस तरह चलाकर हमारे आमाल हुजूर सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में पेश होते हैं, जब आप सल्लम ये मेरा उम्मती है कि जिसकी खातिर मैंने ताइफ के बाजारों में अहद के दामन में मेरा खून नबूवत बहा, लेकिन मेरा आज उम्मती है इसको दाढ़ी रखते हुए शर्म आती है, ये जमाने माशरे से डरता है, मैंने तकलीफें बर्दाश्त की और इस उम्मती का ये आलम है, क्या दुख क्या आलम होगा मेरे दोस्तों, जबकि कोई फायदा भी नहीं है, इज्जत भी, इज्जत क्या समझता है कि मूछों में इज्जत है और दाढ़ी मुंडाने में इज्जत है, अल्लाह ताला की फरमा बरदारी में इज्जत है, लेकिन दाढ़ी इज्जत की जैसे ना रखे, इज्जत की जैसे नहीं, रब्बुल इज्जत के लिए रखे कि हुक्म है बस हुक्म को पूरा करे, और उसी तरह से बालों को काला भी ना करे, बालों को काला करना यह हराम है, गुनाह कबीरा है, जो चीज उम्र के साथ चली गई वो चली गई, अब खोई हुई जवानी तो नहीं आ सकती ना, हकीमों के लिखने से क्या होता है कि खोई हुई जवानी वापस हासिल कीजिए, खोई हुई जवानी जो चली गई, वो एक शायर था ना अकबर इलाहाबादी का, एक दोस्त था वो 70 साल का था और वो अपने बालों को काला कर रहा था, अकबर इलाहाबादी गुजरा तो उसने देखा ये कर रहा है, उसने पूछा, उसने कहा मसरूफ है जनाब ये किस बंदोबस्त में, मसरूफ है यानी अपने बालों को काला कर रहे हैं, मसरूफ है जनाब ये किस बंदोबस्त में, अप्रैल की बहार ना होगी अगस्त में। क्या जी देखिए, अरे भाई जो वक्त गुजर गया वो गुजर गया, बाहर का महीना तो अप्रैल का आता है, अब अगस्त के महीने में कोई कहे कि फूल खिले बाहर का मौसम है, ऐसे कैसे भाई, 20 30 40 साल जो उम्र है वो 50 60 में वो बात तो नहीं हो सकती, हकीकत का सामना करें। अजीब देखिए कैसा प्यारा शेर है, मसरूफ है जनाब, देखिए कैसी नसीहत है इसमें, मसरूफ है जनाब ये किस बंदोबस्त में, अप्रैल की बहार ना होगी अगस्त में। जाहिर बात है वो बुढ़ा हिलेगा चलेगा हिलेगा, पता चल ही जाएगा जब वो सहारा लेकर उठ गया, आए जैसे एक बड़े मियां गिरे, जा रहे थे बेचारे ठोकर खा के गिर गए, अब ठोकर खा के गिरे तो कहते अब उठे हाय जवानी, फिर उन्होंने इधर उधर देखा कुछ देख तो नहीं ना, जवानी में कौन से तीर मार लिए थे। मेरे प्यारे दोस्तों, अगर हम लोग अल्लाह ताला को राजी कर लें, अच्छा देखिए मेरे मुर्शिद ने एक सवाल पूछा, खुशियां किसके कब्जे में, अल्लाह ताला के ना, खालिक खुशी कौन है, अल्लाह ताला है ना। अब अल्लाह ताला से खुशी लेने के दो तरीके हैं, एक तो अल्लाह ताला को खुश करें और एक तरीका यह है कि अपने नफ्स को खुश करें। اگر اپنے کو خوش کیا اللہ تعالیٰ کو ناراض کیا، کیا خوشیاں ہمیں ملیں گی؟ اور اگر اپنا دل توڑ دیا لیکن اللہ تعالیٰ کو خوش کر دیا، تو ایسی اسی کے لیے اس شخص کو اللہ تعالیٰ کی طرف سے خوشیاں ملیں گی. یہ ہے کام کی چیز، یہ لینے کی چیز ہے. اسی کے لیے نصیحت کی جاتی، سمجھایا، تذکیر اسی لیے، یعنی نصیحت اسی لیے کہ بھائی ہم لوگ اپنے اعمال کو دیکھیں اور اپنا محاسبہ کریں کہ کیا چیز ہمارے کام آئے گی اور کیا چیز ہمارے کام نہیں آئے گی. کون سی صورت، کس صورت کو اللہ تعالیٰ پیار فرمائیں گے، اور کون سی صورت ہے جسے اللہ تعالیٰ پیار نہیں فرماتا. اسی لیے مونچھیں بھی، اب مونچھوں سے کوئی فائدہ نہیں ہے، مونچھوں کو تاؤ دے کر ڈرا رہے ہیں. تو بتاؤ، ڈرانا اچھی بات ہے ہم کسی اپنے بھائی کو، پڑوسی کو؟ تو میرے پیارے دوست، بس مونچھوں کو آپ صلی اللہ علیہ وسلم فرما رہے ہیں وفر اللحا اور قص شوارب آف شوارب وفر اللحا، داڑیوں کو بڑھاؤ اور مونچھوں کو کترا، یہ ہے حکم. اور یہ بھی فرمایا خالف المشرکین، کہ مشرکین کی مخالفت کرو. کہ مشرکین مونچھے رکھتے تھے اور داڑیوں کو کاٹتے تھے، آپ نے فرمایا مشرکین کی مخالفت کرو. اس لیے میرے دوستو، ایک مٹھی داڑھی رکھ لے، اللہ تعالیٰ راضی اور خوش ہوں گے. یہ اللہ تعالیٰ کی رضا کے لیے ہے. کسی کا کوئی مخلوق ہمارے ہم کو کوئی فائدہ پہنچانا چاہے، نہیں فائدہ پہنچا سکتی. مخلوق اگر ہمیں فائدہ پہنچانا چاہے، نہیں فائدہ پہنچا سکتی. اور اگر مخلوق ہمیں نقصان پہنچانا چاہے، نہیں نقصان پہنچا سکتی، جب تک اللہ تعالیٰ کی مرضی نہ ہو. اور یہ دیکھو، یہ داڑھی ہے، یہ داڑھی کا بچہ کہلاتا ہے، اس کو داڑھی کا بچہ بولتے ہیں. اور میرے مرشد کی عمر اس وقت ماشاء اللہ 85 برس ہے، 85 80 اور 5. حضرت میرے شیخ فرماتے ہیں کہ میری عمر اتنی ہے، یہ جو داڑھی کا بچہ ہے 85 برس میں بھی بچے کا بچہ ہی ہے، یعنی یہ بڑھتا ہی نہیں ہے، یہ ہمیشہ چھوٹا ہی رہتا ہے، بڑھتا ہی نہیں ہے. تو میرے مرشد فرماتے ہیں کہ اس بچے کو بھی بعض لوگ کاٹ دیتے ہیں. کیوں؟ کہتے ہیں جب ہم کھانا کھاتے نا، یہ ہمارے منہ میں آ جاتا ہے، اس لیے ہم اس کو کاٹ دیتے ہیں. تو میرے مرشد نے فرمایا دیکھو بھائی، یہ داڑھی کا بچہ ہے، اگر تمہارا بچہ تمہارے منہ میں انگلی ڈال دے تو کیا اس کی انگلی کو کاٹ دو گے؟ نہیں، پیار سے سمجھاؤ گے کہ بیٹا بابا کھانا کھا رہے ہیں، ابھی بابا کے منہ میں انگلی نہیں ڈالو. بچہ ایسے کرتا نا، بچے کھیلتے ہیں، چھیڑتے ہیں، تو بچے کو پیار سے سمجھاتا ہے، مارتا نہ کاٹتا نہیں ہے اس کی انگلی کو. فرمایا یہ بھی داڑھی کا بچہ ہے، اس کو تیل لگا کے نیچے کرو، پھر پیار سے سمجھاؤ کہ بیٹا بابا کے منہ میں نہیں گھستے، وہ داڑھی کا بچہ، سمجھ جا، اس کو بھی پیار سے سمجھا دے. لگا ان بالوں، ان کو بھی نہ کاٹا، بازو کی یہاں بھی بال نکل آتے، اس کو بھی نہ کاٹے. تو یہ دعا مانگی ابراہیم علیہ السلام نے، وجعلنا مسلمین لک، اور ومن ذریتنا امتم مسلمت لک، میری اولاد اور ذریات کو بھی اپنا فرما بردار بنا دے. لہذا جب اپنے لیے دعا مانگے، اپنی اولاد کے لیے بھی دعا مانگے کہ اللہ مجھے بھی اپنا فرما بردار بنا، اور میرے گھر والوں کو، میری اولاد کو بھی اپنا فرما بردار بنا، کہ ہماری زندگی کے ارتاس آپ کی فرما برداری میں گزرے. اور آگے کیا فرمایا، وَتُبْ عَلَيْنَا، وَتُبْ عَلَيْنَا، ہمیں توبہ، توبہ کی کیا معنی، اَي وَفَّقَنَا لِلتَّوْبَة، ہمیں توفیق توبہ دیجئے. اس سے بات یاد رکھ لیں کہ توبہ جو ہے وہ آسمانی چیز ہے، یہ زمین سے نہیں ملنے والی. کہ اگر کوئی آدمی یہ کہے کہ آج تو گناہ کر لو پھر توبہ کر لیں گے، گناہ کر لو توبہ کر لیں گے، تو میرے دوستو یہ توبہ ہمارے اختیار کی چیز نہیں ہے. میرے شیخ اور مرشد نے ایک واقعہ سنایا، فرمایا میرے شیخ پہلے نازم آباد میں رہتے تھے، تو نازم آباد میں فرمایا کہ ایک شخص تھا، وہ باورچی تھا، اور اس کی عادت تھی عورتوں کو گھر گھر کے دیکھنے کی عادت تھی، عورتوں کو نظر بازی کی عادت. اس کے انتقال کا وقت آ گیا، مرض الوفات میں تھا، تو حضرت والا کے یہاں ایک صاحب آتے تھے، تو انہوں نے اس سے کہا کہ دیکھو، اس کو سمجھاتے بھی تھے کہ دیکھو یہ بدنظری کرنا، یہ لڑکوں کو دیکھنا، یہ عورتوں کو دیکھنا، یہ شرافت کا کام نہیں ہے، شریفوں کا کام نہیں ہے، ایسے کام نہ کرو، منع کیا، بری بات ہے، اس کو سمجھاتے تھے وہ. اب وہ موت کا وقت آیا، تو اس کو کہا کہ دیکھو اب بھی توبہ کر لو. وہ مرنے کے قریب تھا، بہت بیمار ہوا، مرنے کے قریب उसको कहा तौबा कर लो उस बावर्ची से। तो बावर्ची क्या कहता है? वो कहता है कि देखो, अंडा, चाय, बिस्किट, किताब, पंखा, घर, तमाम अल्फाज मेरे मुंह से निकल रहे हैं, लेकिन जो लफ्ज तुम कह रहे हो, यानी तौबा का, वो जो लफ्ज तुम कह रहे हो, ये मेरे मुंह से नहीं निकल रहा। इसलिए ये समझना कि मैं तौबा कर लूंगा, अरे जवानी है भाई, जवानी में, अब जवानी में जाके मस्जिद में इबादतें करूं, जवानी, अरे यह जवानी तो खेलकूद के दिन होते हैं। तो मेरे मुर्शिद ने सुनाया कि एक बात सुनाई, फरमाया कि एक साथ है, वो एक मसल मशहूर है कि लड़कपन खेल में खोया, लड़कपन यानी लड़कपन छोटा जमाना, लड़कपन खेल में खोया और जवानी नींद भर सोया। जवानी में नींद बड़ी आती है ना, लड़कपन खेल में खोया, जवानी नींद भर सोया, अब रहेगा क्या? बुढ़ापा। अब बुढ़ापे का क्या हाल है? बुढ़ापा देखकर रोया, कहेगा चलो यार मस्जिद जाऊं, मस्जिद में जाकर नमाज पढ़ू, हाय घुटनों में तकलीफ हो रही है, चला नहीं जा रहा, सांस चढ़ा हुआ है, चला नहीं जा रहा। क्या आलम हो जाता है वक्त के साथ साथ, कैसे कैसे इंसान की कुव्वत है। लिहाजा ये सोचना कि मैं बुढ़ापे में, वो क्या शायर कहता है ना, पास जो कुछ था वो सरफे मैं हुआ, अब जवानी का सब माल वाल लुटा दिया, जवानी लुटा दी, चलो यार हम मस्जिद में चलो। अब वो मस्जिद में जाकर क्या करेगा? ना ताकत है ना कुछ किसी काम का, हर वक्त हाय हुई करता रहेगा। जो इबादत का मजा है, जो लज्जत इबादत की है, वो जवानी है मेरे दोस्त। देखिए ना इंसान, इसलिए क्या फरमाया कि जब जवानी में इंसान इबादत करता है तो अगर वो आबिद जिसके इबादत के मामूलात है अगर सफर पर जाए या बीमार हो जाए तो अल्लाह ताला बगैर अमल किए उसको वो अजर अता फरमाते हैं, बीमारी की हालत में भी। क्यों? बीमारी की वजह से कर नहीं सकता, लेकिन चूंकि उसका मामूल था इसलिए अल्लाह ताला उसको अता फरमाते हैं। इसलिए क्या ज्यादा देख लिए, हमारे मुल्क का भी कानून है, गवर्नमेंट मुलाजिम होता है जब वो रिटायर होता है तो गवर्नमेंट उसकी पेंशन जारी करती है, लेकिन गवर्नमेंट पेंशन कितनी देती है? 25% देती है, या 50% बहुत ज्यादा हो जाए। लेकिन अल्लाह ताला क्या फरमा रहे हैं कि वो बंदे जो अपनी जवानी हमारे पर कुर्बान कर रहे हैं, अपनी जिंदगी को फिदा कर रहे हैं, तो जब ये बुढ़ापे आ जाएगा, इल्लल्लज़ीना आमनू वअमिलुस सालिहात फलहुम अजरुन गैरु ममनून, हम उनके लिए ऐसा अजर देंगे क्या 100% पेंशन जारी करते हैं। लेकिन जो जवानी में बुनियाद डालेगा उसी को तो मिलेगा, अब वो बुढ़ापे में नहीं कर सकता वो काम जो किस वजह से जवानी में करता था, बीमारी या बुढ़ापे की वजह से नहीं कर सकता, अल्लाह ताला उसका खाता चल रहा होगा। मेरे दोस्त क्या न करा मैं मेरे दोस्त, अब वो चाहेगा मैं हज को जाऊं, अब हज पे जाने का सोचता है, फिर कहता है हाय कैसे जाऊं, कैसे इतनी उम्र हो गई, अब मैं किस तरह हज करूंगा, सोचता है कि जी चाहता है चलो तबलीगी इज्तिमा में चले जाऊं, फिर ख्याल आता है ठंड होगी, सर्दी लगेगी, दम्मे का मरज है, कैसे जाऊं। कितने इंसान को सफर पर जाना, कितने नेक काम करना, इबादत करना, तहज्जुद पढ़ना, कितने कामों में वो हो जाता है, फर्क पड़ता है, इंसान है ये, कमजोरी आ जाती है, 10 कामों को सोचता है इबादत की कुव्वत खत्म हो जाती है। लेकिन वो बंदा जिस जो अपनी ताकत के जमाने को इबादत में इस्तेमाल करता है, अगर उसकी ताकत खत्म भी हो जाए, कम हो जाए, अल्लाह ताला उसको अज्र पूरा अता फरमाते हैं, क्या करम फरमाते हैं, मुफ्त का मजा ना ले हम लोग। और फिर जवानी, और फिर जवानी का क्या आलम होगा, वही है ना, जब लड़कपन खेल में खोया, जवानी नींद भर सोया और बुढ़ापा देखकर रोया। अब कहे मैं ये इबादत करूं, वो करूं, वो करूं, इतने जमाने की नमाजें हैं जो छोड़ दी कजा, अब कैसे करेगा, हिम्मतें खत्म। इसलिए अपने वक्त को गनीमत जान, गनीमत जान लो मिल बैठने को, गनीमत जान लो मिल बैठने को, मबादा फिर ये वक्त आए कि ना आए, ये अल्लाह ताला की याद का मौका है, पता नहीं ऐसा वक्त मिले ना मिले, क्या पता हमारे पिछले साल कुर्बानी के जमाने में जो साथी हमारे साथ है आज वो मिट्टी के अंदर है मेरे दोस्तों। इसलिए एक शायर नजीर अकबर इब्लाबादी, नजीर अकबर आबादी कहता है कि कई बार हमने ये देखा कि जिनका, कई बार हमने ये देखा कि जिनका मुशय्यन बदन था मुबय्यस कफन था, कई बार हमने ये देखा कि जिनका मुशय्यन बदन था और मुबय्यस कफन था, यानी शानदार बॉडी, क्यों खड़ा गोशा खाया, चिकन कढ़ाई खाई है, सूप ये सूप और अंडे देसी खाए, देसी घी खाकर जान बनाई, लेकिन जब उनका मरे इंतकाल हुआ तो बॉडी कैसी शानदार और सफेद कफन मुबय्यस कफन था। कई बार हमने ये देखा कि जिनका مشین بدن تھا، مبیس کفن تھا، جو قبرے کوہن، جو قبرے کہن، ان کی اکھڑی تو دیکھا۔ اب جب ان کی قبر پڑانی ہو گئی، اب وہ اکھڑی تو دیکھا، نہ عضوے بدن تھا نہ تارے کفن تھا، یعنی بدن کا کوئی حصہ نہیں ہے، سب مٹی ہو گیا۔ اور وہ کفن جو شاندار لٹھے میں جس کو دفن کیا تھا، سفید کفن، اس کا ایک تار بھی نہیں ہے، یعنی ایک دھاگا بھی نہیں بچا، کیوں؟ سب مٹی ہو گیا۔ یہ عالم ہے میرے دوست۔ اس لیے اپنے وقت کو قیمتی سمجھے۔ موت کے یہ کہنا کہ جی آج ہم گناہوں کے مزے لے لیں، کل توبہ کر لیں گے، لہذا دیکھ لیں نیت کرتے کرتے، آج داڑھی رکھوں گا، کل داڑھی رکھوں گا، کتنا زمانہ گزر گیا۔ آج سے نماز پابندی سے شروع کروں گا، کرتے کرتے وقت گزر گیا، پھر اس کے بعد اعضا میں ہمت ختم ہو جاتی ہے۔ اس لیے میرے دوستو، جو وقت ہے اس کو غنیمت سمجھے، فوراً اس پر عمل کر ڈالے، نیکی کے کام کو کل پر نہ ڈالے کہ کل سے شروع کروں گا، نہیں، ابھی سے۔ اس لیے میرے مرشد نے فرمایا، اگر کبھی تم پر کوئی کیفیت ہے، بعض مرتبہ انسان پر کیفیت تاری ہوتی ہے، وہ کیا کہ جی چاہتا ہے مال خرچ کروں، یا جی چاہتا ہے نماز پڑھوں، یا جی چاہتا ہے تلاوت کروں، یا کبھی رونے کو جی چاہتا ہے، ایسے بھی انسان پر کیفیت ہوتی ہے، ذکر کو جی چاہتا ہے۔ تو میرے شیخ اور مرشد فرماتے ہیں، حضرت مولانا شاہ حکیم محمد اختر صاحب دامت برکاتہم، جب تمہارا کسی طبیعت نیک کام کرنے کو دل چاہے فوراً کر ڈالو، جیسے رونے کو جی چاہے رو، مال خرچ کر کے جی چاہے مال خرچ کرو اپنی حیثیت کے موافق، نماز کو جی چاہے، اگر نماز کا وقت ہے یعنی نفل پڑھنے کی اجازت ہے، نفل بھی پڑھو، تلاوت بھی کرو، چاہے تھوڑا ہی صحیح۔ فرمایا کیوں؟ فرمایا یہ کام کر ڈالو۔ پھر وجہ فرمائی کیوں؟ فرمایا وجہ یہ ہے کہ یہ جو کیفیات ہوتی ہے نا، یہ کیفیات جل کا چاہنا، یہ مہمان کی طرح ہوتی ہے، مہمان، اور مہمان کی جب قدر کرو تو بار بار آتا ہے، اور اگر آپ مہمان کی قدر نہیں کریں گے، گھر میں آئے گا دوبارہ، وہ کہے گا یار چھوڑو یہ تو ایسے ہی ہے بس۔ تو اسی طرح وہ کیفیات، یہ دراصل اللہ تعالیٰ کی طرف سے توفیقات ہوتی ہیں، جب بندہ ان توفیقات کی قدر کرتا ہے، اپنی ہمت اور قوت اور جتنی استطاعت ہے اس کے حساب سے اس پر عمل کی فکر اور کوشش کرتا ہے، تو یہ کیفیت بار بار لوٹ کر آتی ہے، بار بار رونے کو جی چاہتا ہے، بار بار نیک کام کی توفیق ہوتی ہے۔ اور اس نے کہا کہ چلو نہیں آج نہیں، چلو ابھی بعد میں، ابھی یہ ہے، ابھی وہ ہے، یہ کریں گے، وہ کریں گے، تو نتیجہ کیا ہوتا ہے؟ وہ آج کے کہتے ہیں کل کبھی نہیں آتی ہے، کہ یہ ہے نا، سنا ہے نا، کہتے ہیں کل کبھی نہیں آتی ہے، کیونکہ ہم کہنے کل کریں گے، جب کل جائیں گے تو وہ آج بن جائے گی۔ اور عمر کا یہ عالم ہے، ہو رہی ہے عمر مثل برف کم، ہو رہی ہے عمر مثل برف کم، چپکے چپکے رفتہ رفتہ دم بدم۔ ایک میرے شیخ نے سنایا، گرمی کا زمانہ تھا، جون کی گرمی تھی، ایک برف بیچنے والا وہ آوازیں لگا رہا تھا اور لوگوں کے ہاتھ جوڑ کر کہہ رہا تھا، خدا کے لیے میرا مال خرید لو، میری پونجی خرید لو، ہاتھ جوڑ کر چلا رہا تھا، بھائی جلدی کرو، میرا متا خرید لو، میری پونجی خرید لو، سورج نکلا ہوا ہے، میری پونجی ڈوب رہی ہے۔ برف ہے نا، وہ تو پگھل رہی ہے، آہستہ آہستہ اپنا کام کر رہی ہے۔ آپ لاکھ برف کو کہے دیکھ پگھلنا مت، خبردار پگھلنا مت، وہ رکے گی کیا؟ وہ تو اپنا کام کرے گی، سورج نکلا ہوا ہے، وہ اپنا کام کرے گی۔ وہ لوگوں کو کہہ رہا تھا، بھائی خدا کے لیے جلدی کرو، مجھ پر احسان کرو، جلدی سے میری پونجی اور متا خرید لو۔ تو میرے مرشد نے فرمایا، اسی طریقے سے اپنی زندگی کی قدر کرو، اپنی زندگی کو نیک کام میں لگاؤ۔ تم لاکھ کہو گے جی چلو ہم آج بازار جا رہے ہیں، آج ہم جو ہے دکان پہ جا رہے ہیں، آج تو فلاں گاہک آنے کا امید ہے، آج تو انشاءاللہ ایک لاکھ روپے کی سیل ہو جائے گی، ہم اس کام میں لگے ہوئے ہیں، لیکن ہماری زندگی کا میٹر چل رہا ہے، ہماری زندگی کا میٹر لاکھ روپے کمانے سے رک تھوڑی جاتا ہے بھائی، وہ تو میٹر چل رہا ہے۔ اس لیے حضرت ڈاکٹر عبداللہ صاحب رحمۃ اللہ علیہ نے فرمایا، کیا فرمایا؟ کہ قدم سوئے مرقد، قدم سوئے مرقد، مرقد کہتے ہیں قبر کو، قدم سوئے مرقد اور نظر سوئے جانا، قدم سوئے مرقد نظر سوئے دنیا۔ کیسے؟ گھر سے نکلے، بیوی نے پوچھا کہاں جا رہے ہو؟ کہا دکان جا رہا ہوں۔ کہا اچھا بھائی دکان جاؤ۔ اب وہ دکان کے لیے جا رہا ہے، حضرت ڈاکٹر عبداللہ صاحب رحمۃ اللہ علیہ فرماتے ہیں یہ دکان کی طرف جا رہا ہے، لیکن در حقیقت اس کے قدم جو ہے وہ قبر کی طرف جا رہے ہیں۔ کیوں؟ زندگی پوری ہو رہی ہے، ریل چل رہی ہے نا زندگی کی، اس کا میٹر چل جائے زندگی کا۔ اب وہ جو قدم دکان کی طرف اٹھ رہے ہیں، کاروبار کی طرف اٹھ رہے ہیں، تجارت کی طرف، یا کسی کام سے بھی، تو وہ کیا عالم ہے؟ وہ کہہ رہا ہے کہ آج میں جاؤں گا دکان پہ، لاکھ روپے کماؤں گا، और उसकी जिंदगी का मीटर चल रहा है, तो क्या फरमाते हैं कि ये अपनी तरफ से क्या समझ रहा है कि मैं दुकान पर जा रहा हूं, कारोबार और तिजारत पर जा रहा हूं। कदम सुए मरकद, नजर सुए दुनिया, कहां जा रहा है किधर देखता है। अल्लाहु अकबर, कहां जा रहा है किधर देखता है। ये वही हिसाब है कि गटर लाइन खुले हुआ है, एक आदमी उधर देख रहा है, हसीनों को देख रहा है, हाँ क्या डिजाइन है, वाह 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 वाह। थोड़ी देर में पता चला, हमारे अभी एक जानने वाले, अभी चार पांच रोज पहले की बात है, वो एक जगह गुलशन इकबाल में एक नाला बना हुआ था, उस पर तख्ता था, तो वो बकरे देखने जा रहे थे, वो नाले के उधर था, तो लकड़ी का तख्ता था, तख्ते पे पांव रखा कि जाकर बकरों को देखने, वाह वाह यार बड़ा शानदार बकरा लग रहा है, जबर तगड़ा यार, खूबसूरत, वो सफेद वाला कितना खूबसूरत है। ये बातें करते हुए जा रहे हैं, तख्ते पर पांव रखा, धड़ाम से नाले के अंदर सर से लेकर पांव तक डूब गए। तो वही है ना कि नजर किधर, बकरे की तरफ है और गटर के अंदर गिरे हुए। बस ऐसे ही हाल है कि हम अपने कदम उठा रहे हैं कि हम लाखों रुपए कमाएंगे और फला फला चीज लेंगे, लेकिन हमारे कदम मंजिल की तरफ जा रहे हैं, वो हमारी मंजिल कब्र है। इसलिए ये कहना कि आज तो मैं गुनाह कर लूं, कल तौबा कर लूंगा, अभी तो मैं जरा जवान हूं, अगर जवानी में मैंने दाढ़ी रख ली तो लोग कहेंगे अरे मियां क्या हो गया, तुम्हारी शादी कैसे होगी, अभी जवानी में थोड़ी बुढ़े दाढ़ी रखते हैं। इसलिए हदीस शरीफ में फरमाया कि शाबुन नशा फी इबादत रब्बी, वो जवान जो अल्लाह ताला की इबादत से नशा हासिल करे, कयामत के दिन उसको अर्श का साया मिलेगा, क्योंकि अपने तकाजों को बर्बाद कर रहा है। आ वो दिल जो तेरी खातिर फरियाद कर रहा है, उजड़े हुए दिलों को आबाद कर रहा है, तो उसको जवानी को, जवानी का तकाजे होते ना, कहते हैं जवानी बड़ी दीवानी होती है, ज्यादा जवानी में चलता है ना तो गरीबान को खोल के ऐसे, फिर उसके बाद जवानी की चाल ही कुछ और होती है, बुढ़ापे में तो बेचारा एक कदम लेता है हाय, फिर दूसरा लिया हाय, जवानी तो यूं ऐसे, और कोई कहे भाई क्या, अरे जानते नहीं हो क्या चीज है। एक साहब थे हमारे, एक दोस्त क्या हम गए, तो वो एक साहब थे, उनका तोंद ज्यादा निकली हुई थी, तो उन्होंने टोका, यार तुम्हारी तोंद कुछ ज्यादा बड़ी हुई है। उन्होंने कहा अह क्या, कहा नहीं दादा तो नहीं, मैंने कहा भाई इसको अंदर मत करो, पीछे से कोई चीज बाहर निकल आई है। तो मेरे तो वो जवानी है, लेकिन अल्लाह तवाज़ो होनी चाहिए। देखो ना अल्लाह ताला ने क्या फरमाया, इबादुर रहमान यमशूना अलल अर्दी हाउना, कि ये जो हमारे खास बंदे जब जमीन पर चलते हैं, क्या अल्लाह ताला के अपने प्यारों की अदा अल्लाह को कितनी पसंद। फरमाया इबादुर रहमान यमशूना अलल अर्द, जब जमीन पर चलते हैं हाउना, यानी हमारी अजमतों के सामने दबे हुए चलते हैं, उनकी चाल में अकड़ नहीं बल्कि नरम कंधों के साथ चलते हैं। तो जवानी ये कह के आज तो जरा मजा ले लो, अरे साहब ये मजा तो है, ये फिल्मों का मजा, ये लड़कों को देखने का मजा, औरत का मजा, ये तो जवानी में मिलेगा, बुढ़ापे में तो किसी काम के नहीं, फिर दाढ़ी भी रख लेंगे, फिर नमाजें भी पढ़ लेंगे, फिर हज भी कराएंगे। अब पता चलता है जवानी में हज करने जाओ तो होश उड़ जाते हैं वहां पे, कि क्या आलम होता है जब रेला आता है मुजदलिफा से, जब मीना जाता है तब पता चलता है, वो काले आकर जब धक्के लगाते हैं अफ्रीकी, तब पता चलता है कि सांस उखड़ने को आ जाती है, तब कहते हैं उफो इस जवानी में ये हाल है, बुढ़ापे में क्या होगा। तो जवानी की ये मत समझे कि इबादत अब अभी हम वक्त को लगाए कीजिए, और ये भरोसा ना करे कि हम तौबा कर लेंगे। अच्छा जनाब एक सवाल पूछता हूं, ये सवाल मेरे शेख ने पूछा था, मैं नकल कर रहा हूं, गो के असल हासिल नहीं है मुझको, जो शेख का दर्द है अल्लाह ताला अल्लाह वालों का दर्द हमारी जानों में अता फरमा दे, और वो दर्द ही है कि हम अपनी जिंदगी की हर सांस को अल्लाह पर फिदा करें, एक लम्हा एक सांस अपने मालिक और पालने वाले को नाराज ना करें, ये दर्द है। तो मेरे शेख ने कहा, फरमाया कि अच्छा एक बात बताओ, अगर दुनिया की कोई ऐसी कंपनी है सबसे, जिसने ये ऐलान किया कि ये जो हमारी क्रीम है, हमारी जो दवा है, कैसे ही जलावा हो या कटावा हो, अगर उस पर लगा दो तो वो अच्छा हो जाता है, और गारंटी दे रही है कि गारंटी है, और लिख भी दिया मजा ना आए तो पैसे वापस, लिहाजा वो कटी हुई और जली हुई पर क्रीम लगाए। अब वो क्रीम खरीद कर लाया घर में, तो बीवी ने देखा हाथ में क्या है, कहा एक बहुत बेहतरीन क्रीम है। किस चीज की, कहा इसलिए है कि अगर उंगली जल जाए, तुम अक्सर चूल्हे पे काम करती हो तुम्हारी उंगली कट जाती जल जाती है, और कभी सब्जी काटते हुए उंगली कट जाती है, तो अब ये लाया हूं इसके लिए तुम लगाना तो ये ठीक हो जाएगा। कहा अच्छा चलो। कहा ठीक भी लाए हो कि नहीं लाए हो, ऐसे ही दो नंबर उठा लाते हो, क्योंकि औरतों का पेट नहीं भरता इससे जब तक वो कीड़ा ना निकाले। अगर 50 वाली चीज उनके लिए लाओ तो 200 रुपए की बोलो, वरना कहेंगी कि ये हमारे लिए बस फुसड्डी लाता है चीजें। वो उसने कहा पता नहीं तू काम की भी चीज लाए कि नहीं। अरे अच्छी चीज है। हाँ बस देखा है तुझे सारी जिंदगी कैसी फुसड्डी चीजें उठा के ले आता है। कहा नहीं यकीन आता तो चेक कर लो, अपनी उंगली जलाकर चेक कर लो। शौहर ने बीवी से कहा, कहा मैं ही फालतू रह गई हूं, तू अपनी काट के चेक कर ना। तो आप बताइए अगर वो क्रीम किसी के पास मौजूद हो जिसमें दुनिया की सबसे बेहतरीन मान लो कंपनी है और वो गारंटी दे रही है, लिखा हुआ है कि 101% गारंटीड कि जला और कटा सही हो जाएगा। कोई यहां अकलमंद आदमी ऐसा बैठा है जो अपनी उंगली को इसलिए काटे कि चेक करो कि ठीक है कि नहीं है, या अपनी उंगली को इसलिए जलाए कि चेक करो कि ठीक है कि नहीं है? है कोई ऐसा आदमी भाई? चेक करेगा, तजुर्बा करेगा? तो क्या बात है। तौबा के सहारे पर गुनाह करना, मेरे मुर्शिद फरमाते हैं यह हमाकत की निशानी है, क्योंकि जिस तरह क्रीम के सहारे पर उंगली को काटना हमाकत और बेवकूफी है कि नहीं है? अगर अहमक है भाई तू क्या कर रहे है? हाँ इमरजेंसी के लिए, अगर खुदा ना खास्ता कभी उंगली कट जाए या जल जाए तब उस सूरत में इस्तेमाल करो, ये रख के रखो, वरना इसको इस्तेमाल ना करो। ऐसे इस्तेमाल करने के लिए उंगली को मत काटो, बल्कि इमरजेंसी फौरी जरूरत पर ये काम इसको देखो। तो मेरे प्यारे दोस्तों तौबा भी इमरजेंसी की मरहम है। मेरे शेख फरमाते तौबा भी इमरजेंसी की मरहम है। तौबा के सहारे पर गुनाह करना यह हमाकत और बेवकूफी है, क्योंकि मौत का वक्त मालूम नहीं है और यह भी नहीं पता कि तौबा की तौफीक मिलेगी कि भी नहीं। क्यों? क्योंकि अल्लाह ताला से दुआ की तुब अलैना, यानी तौफीक तौबा को हम पर नाजिल फरमाते रहिए कि हम कमजोर हैं, बर बिनाए बशरियत जो हम लफ्जिश और हम फिसलते हैं और गुनाहों की तरफ जाते हैं, तो हमारे गुनाहों की वजह से तौफीक तौबा को हमसे रोकिएगा नहीं। और आगे क्या फरमाया इब्राहिम अलैहिस्सलाम ने, इन्नका अंतत तव्वाबुर रहीम, कि आप तव्वाब हैं, यानी तव्वाब कसीरु तौबा, तौबा को बहुत माफ करने वाले हैं, तौबा को बहुत माफ करने वाले हैं और रहीम भी हैं। मेरे मुर्शिद ने फरमाया, मेरे शेख फरमाते कि तवाब के साथ रहीम क्यों नाजिल किया, तौबा के साथ रहमत का क्या ताल्लुक है? फरमाते इसमें एक फिरका है मुतजिला, जो गुजरा है फिरका, वो ये कहता है कि जब हमने तौबा की तो अल्लाह ताला के जिम्मे वाजिब है हमारी तौबा को कबूल करना, वाजिब है कि वो हमारी तौबा को कबूल करे। तो यहां पर मेरे शेख ने फरमाया कि यह मुतजिला का जवाब है, उन अहमको बेवकूफों का जवाब है कि हम तुम्हारी तौबा को कबूल करना ये हमारे जिम्मे कर्जा नहीं है, लेकिन हम जो तुम्हारी तौबा को कबूल करते हैं अपनी शान रहमत की वजह से, ये हमारी शान रहमत है कि हम तुम्हारी तौबा को कबूल करते हैं। इस नाम को तवाब के साथ रहीम को नाजिल करके बता दिया कि तुम तौबा करते हो, हम तौबा की तौफीक तुमको देते हैं, जब तुम तौबा करते हो तो हम अपनी रहमत से उसको माफ कर देते हैं, तौबा को कबूल फरमा लेते हैं। और तौबा के माने यही है, नंबर एक के गुनाह को छोड़ दे, अगर दाढ़ी है उस तरह लगाना छोड़ दे, दाढ़ी काटता है तो उस तरह छोड़ दे, शलवार टखनों से ऊपर कर ले, हसीनों को तांग कर झांक छोड़ दे, बस तौबा है। और नदामत भी हो, कितने बड़े मालिक को नाराज करना, कितने मेहरबानियां फरमाने वाले हैं और वास्ता भी उन्हीं से पढ़ना, और फिर उसके बाद पक्का वादा इरादा करें, वादा भी करें इरादा भी करें अब ये गुनाह के काम दोबारा नहीं करूंगा। और अगर किसी आदमी फिसल जाए तो फिर अल्लाह ताला से मदद मांगे। जैसे एक आदमी है, बारिश का पानी होता है, संग मरमर है, पानी है, क्या करता है? भागता है उस पर क्या? नहीं, फूक फूक कर कदम रखता है, आहिस्ता आहिस्ता चलता है, कदम को जमा जमा के चलता है, आहिस्ता आहिस्ता कदम को खूब कुव्वत से रखता है, दबाकर मजबूती से, ताकि अपनी कोशिश करता है। लेकिन अगर फिर भी फिसल जाए तब अल्लाह माफी मांगे। तो इसलिए क्या फरमाया, इन्नका, हजरत इब्राहिम अलैहिस्सलाम की दुआ है, इन्नका अंत तवाबुर रहीम, कि आप तौबा को कबूल फरमाते हैं तौफीक तौबा भी दीजिए, और फिर आप तौबा को, चूंकि आप तौबा देने वाले भी हैं और तौबा को कबूल करने वाले हैं अपनी शान रहमत की वजह से, लिहाजा ये तौफीक और ये नेमत भी मुझको मेरी औलाद को अता फरमाते रहिए। ये इब्राहिम अलैहिस्सलाम ने दुआ सिखा दी हमको कि अल्लाह ताला से मांगते रहो, क्योंकि तुम गुनाहों की आंधी हर तरफ चल रही है, बार बार तुम्हारे ईमान का चिराग कमजोर पड़ जाएगा, बुझ जाएगा, बत्ती मौजूद रहेगी लेकिन चिराग बुझ जाएगा, लिहाजा तुम अल्लाह ताला से मांगते रहो कि अल्लाह आप हमारी मदद, तौफीक और मदद, तौफीक इनायत फरमाते रहिए, मदद भेजते रहिए, और हमारे गुनाह की गंदगियों को धोते रहिए, ताकि अपनी शान रहमत की वजह से, ताकि हम आपके फरमा बरदार और आपके मुनकाद बन जाए, यानी इताअत गुजार और फरमा बरदार बंदे बन जाए। आगे एक दुआ और भी है इब्राहिम अलैहिस्सलाम की, रब्बना वबसीम रसूलम मिनहुम यतलू अलैहिम आयतिका इला आखिरी, इंशाअल्लाह ताला फिर वो फिर कभी पेश की जाएगी। वाखिरु दावाना अलहम्दुलिल्लाहि रब्बिल आलमीन। اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وعلى آله وأصحابه وأزواجه وبارك وسلم। يا الله تعالى يا كريم مالك अपने कर्म से हमें तमाम गुनाहों को छोड़ देने की तौफीक अता फरमा। ए अल्लाह, ए करीम मालिक, ए तौबा इनायत फरमाने वाले, हमारी जानों को भी अपनी मोहब्बत और कुर्ब अता फरमा, तौफीक तौबा नाजिल फरमा। ए अल्लाह, गुनाहों से सच्ची तौबा नसीब फरमा दीजिए। ए अल्लाह, गुनाहों को हमसे दूर फरमा दीजिए, हमको गुनाहों से दूर फरमा दीजिए। ए अल्लाह ताला, और अपनी याद और या अल्लाह ताला अपने जिक्र की लज्जत और अपनी इबादत की तौफीक हमारी जानों को अता फरमा दीजिए। ए अल्लाह, हमारी महरूम जानों को अपने कुर्ब की मोहब्बत अता फरमा दीजिए, हमारी सूरत को, हमारी सीरत को अपने प्यार के काबिल बना दीजिए, हमारे जाहिर को, हमारे बातिन को अपने प्यार के काबिल बना दीजिए। ए अल्लाह, हम आपसे दरखास्त करते हैं कि ए अल्लाह, हम बहुत कमजोर हैं, हम आपकी फरमाबरदारी करना चाहते हैं, नफ्स और शैतान के चंगुल में फंसकर आपकी नाफरमानी करते हैं। ए अल्लाह, हमें मुआफ फरमा दीजिए, हमारी मदद फरमा दीजिए, नफ्स और शैतान की गुलामी से निकालकर हम सबको 100% अपना फरमाबरदार बना दीजिए, हमारी गुनाहों की आदत को अपनी फरमाबरदारी की आदत से तब्दील फरमा दीजिए, हमारे कामों को आसान फरमा दीजिए। या अल्लाह, हम पर अपनी वो रहमत खासा अता फरमा कि हर लम्हा हर सांस आपको खुश रखे और एक लम्हा एक सांस भी आपको नाराज न करे। ए करीम मालिक, हमें अपना वली और अपना दोस्त बना दीजिए, अपने दोस्तों की मोहब्बत अता फरमा दीजिए, और उनकी सोबत में रहकर आपसे आपका आपकी मोहब्बत और आपका दीन और आपका आजमत सीखने की तौफीक भी अता फरमा दीजिए। हर शरीयत और सुन्नत के मुताबिक, हमारे बुजुर्गों के तरीके के मुताबिक जिंदगी गुजारने की तौफीक अता फरमा, और शरीयत और सुन्नत और हमारे बुजुर्गों के तरीके के मुताबिक या अल्लाह ताला अपने करम से दीन की खिदमत की तौफीक भी अता फरमा दीजिए, हमारी जान को, हमारे माल को, हमारी आबरू को अपने दीन के लिए कबूल फरमा लीजिए, और या अल्लाह, दीन की खिदमत और दीन पर अमल करना हमारे लिए आसान फरमा दीजिए, और ए करीम मालिक, बीमारों को शिफा अता फरमा दीजिए, हम सबको सेहत जिस्मानी भी अता फरमा, सेहत रूहानी भी अता फरमा। या अल्लाह ताला, ये अहले मकरूज के कर्जों को अदा फरमा, अहले मुसीबत को अहले आफियत बना दीजिए, परेशान हाल मुसीबत ज़दा की परेशानियों मुसीबतों को या अल्लाह आफियत से तब्दील फरमा दीजिए, हम सबको रिस्क हलाल खूब आफियत के साथ और खूब फरावानी के साथ और खूब आसानी के साथ अता फरमा दीजिए, और या अल्लाह ताला, अपनी याद, अपनी इबादत, अपना जिक्र हमारे लिए आसान फरमा दीजिए, और उसको हमारे लिए लजीज और मजेदार बना दीजिए, और या अल्लाह ताला, अपने गुनाहों को, या अल्लाह, आपकी नाफरमानी को और गुनाहों को हमारे लिए सख्त तरीन, मुश्किल तरीन बना दीजिए, मौत से भी ज्यादा या अल्लाह ताला उसकी कराहियत हमारे दिलों में डाल दीजिए, और या अल्लाह, कुफ्र और फुस्क की और तमाम नाफरमानी की अल्लाह ताला कराहियत हमारे दिल में अता फरमा दीजिए। या अल्लाह ताला, हम जितना सांप से डरते हैं और या अल्लाह, गंदगी से जितनी बचने की कोशिश करते हैं, उससे ज्यादा गुनाहों से बचने की या अल्लाह, हमें तौफीक अता फरमा दीजिए, और या अल्लाह, अपने करम से हमारी सांसों को, हमारी जिंदगी की कोई सांस आपकी नाफरमानी में न गुजरे, और या अल्लाह, अगर हम अपनी कमजोरी से आपको नाराज करें तो एक करीम मालिक, हमें तौफीक तौबा अता फरमा कर या अल्लाह, पाक साफ और अपने نیک فرما بردار بندوں میں شامل فرما دیجئے، اور یا اللہ ہم سب کو اپنا ولی اپنا دوست بنا دیجئے. یا اللہ ہماری ان دعاؤں کو ہمارے حق میں، ہمارے گھر والوں کے حق میں قبول فرما لیجئے، ہمارے دوستوں کے حق میں قبول فرما، سارے عالم کے مسلمانوں کے حق میں قبول فرما. یا اللہ سلامتی ایمان سلامتی اعضا کے ساتھ دنیا میں رکھیے، اور سلامتی ایمان سلامتی اعضا کے ساتھ دنیا سے لے جائیے. یا اللہ تعالیٰ اپنے کرم سے تمام دعاؤں کو قبول فرما لیجئے، اور یا اللہ عالم اسلام مسلمانوں کی حفاظت فرما. یا اللہ تعالیٰ ہمارے ملک میں، یا اللہ ہماری زراعت میں، ہماری تجارت میں برکت عطا فرما. یا اللہ تعالیٰ، ہماری جو ضروریات ہیں، ہماری نفسی ضروریاتوں، یا ہماری ملکی ضروریاتوں، یا عالم اسلام کی ضروریات کو غیب کے خزانوں سے پورا فرما دیجئے، ہماری دینی ضروریات کو بھی پورا فرما دیجئے. یا اللہ تعالیٰ عالم اسلام کی، مسلمانوں کی، دینی مراکز کی، دینی خادموں کی اپنے غیب سے یا اللہ حفاظت فرما دیجئے، اور یا اللہ تعالیٰ دشمنوں کو اپنے کرم سے مغلوب فرما دیجئے، مسلمانوں کو اپنی فرما برداری عطا فرما کر ان کو غالب فرما دیجئے، اور ہر قسم کے شر سے اللہ ہمارے شہروں کو، ہمارے گھروں کو، ہمارے ملک کو، ہماری املاک کو، ہماری جان کو، ہمارے مال کو، اور یا اللہ تعالیٰ ہماری زندگیوں کو حفاظت نصیب فرما دیجئے. ربنا آتنا فی الدنیا حسنہ وفی الآخرۃ حسنہ. بہت سارے لوگوں نے یا اللہ دعاؤں کی فرمائش کی ہے، اور یا اللہ بازو کہنا چاہتے تھے نہ موقع مل سکا. یا اللہ اپنے کرم سے اے علیم و خبیر ہماری تمام جائز حاجات کو پورا فرما دیجئے، نیک ارادوں میں بامراد فرما دیجئے، اور اپنے کرم سے ہم سب کو 100% اپنا فرما بردار بنا دیجئے. ربنا حب لنا من ازواجنا و ذریاتنا قرۃ اعین واجعلنا للمتقین اماما. ربنا تقبل منا انک انت السمیع العلیم. صلی اللہ علی النبی الامی برحمتک یا ارحم الراحمین. رب لا تسأل.